यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 616 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 13 जना, नुवाकोटमा 41 जना, धादिङमा 45 जना, चितवनमा 233 जना, गोर्खामा 48 जना, तनहुँमा 31 जना, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 47 जना गरी 616 जनाको शव फेला परेको हो। सुरक्षाकर्मीले बाढ़ीको जोखिममा रहेका जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेका छन्। रसुवा बाढ़ीमा परि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका 229 शव तथा शवका अवशेष व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो। बाढ़ीपछि चितवनमा संकलन गरिएका 233 शव मध्ये 4 पहिचान भएको छ, बाँकी शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएका छन्। शव तथा अवशेषलाई भरतपुर महानगरपालिका एक देवघाट स्थित खुल्ला स्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको छ। यसैबीच जलदेवी सामुदायिक वनले बाढ़ीबाट मृत्यु भएकाहरूको दाह संस्कारका लागि आवश्यक दाउरा निशुल्क उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घड़ीमा रहेको उल्लेख गर्नुहुँदै बाढ़ी प्रभावित प्रत्येक नागरिक कहाँ सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटे कोशीमा गएको बाढ़ीको पछिल्लो अवस्थाबारे आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो साँझ जानकारी गराउनुहुँदै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले बाढ़ी तथा पहिरो प्रभावित रसुवा नुवाकोट सहितका क्षेत्रमा खोज तथा उद्धारका लागि 15,431 सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ। बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोर्खा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशुली नारायणी नदी करिडोरमा विस्तार गरिएको जानकारी दिनुहुँदै उहाँले हालसम्म 130 जना विदेशी पर्यटक तथा नागरिकको उद्धार र पहिचान गरिएको उल्लेख गर्नुभएको छ। यसै गरी प्रभावित क्षेत्रमा सड़क, विद्युत, दूरसंचार र खानेपानी सेवा पुनर्स्थापनाको काम तीव्र पारिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। वहाँका अनुसार रसुवालाई वैकल्पिक सड़क मार्फत पुनः सड़क सञ्जालमा जोड़िएको छ भने प्रभावित 198 दूरसंचार साइट मध्ये 145 सञ्चालनमा आएका छन्। नुवाकोटमा करिब 90% क्षेत्रमा विद्युत सेवा सुचारू भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनः बाढ़ीको जोखिमको निगरानी जारी राख्दै जोखिममुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ। उहाँका अनुसार हालसम्म 2,00,000 भन्दा बढ़ी एसएमएस मार्फत पूर्व सूचना पठाइएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको मन्त्री परिषद बैठकले गत बुधबार आएको बाढ़ीले प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। विश्व ब्याङ्कले बाढ़ी प्रभावित क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा स्वरूप 167 मिलियन अमेरिकी डलरको घोषणा गरेको छ। यो रकम नेपालले अनुरोध गरेपछि प्राप्त हुने मन्त्रालयले जनाएको छ। साथै भारत सरकारबाट हालसम्म 3 चरणमा कुल 57.5 टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको छ। चीन र अमेरिकाले गर्ने मानवीय सहायता बापत आजसम्म सहयोग उपलब्ध गराउनेछन्। स्विजरल्याण्डबाट 1 मिलियन स्विस फ्रैंक संयुक्त राष्ट्र संघको व्यवस्थापनमा खर्च गर्ने गरी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसमध्ये अक्सफामले 200 थान सरसफाई सामग्रीका प्याकेज र 1000 थान पानी शुद्धिकरणका लागि एक्वा ट्याब्लेट उपलब्ध गराएको छ। अक्सफामले आपतकालीन रूपमा प्रयोग हुने अस्थायी आवास र भान्साका सामग्री सहित करिब 1,60,00,000 रूपियाँ बराबरको गैर खाद्य सामग्री समेत पूर्व तयारी अवस्थामा राखेको जनाएको छ। डीसीए नेपालले धादिङमा 100 जोर गम्बुट 20 थान पिक्याक्स 20 थान बेल्चा 50 बक्स पन्जा र 6 बक्स मास्क उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेनले नुवाकोटमा 200 थान गैर खाद्य राहत सामग्री वितरण गरिसकेको छ। संस्थासँग थप 800 थान गैर खाद्य राहत सामग्री उपलब्ध रहेको र 1000 घरधुरीलाई लक्षित गरी राहत वितरणको योजना बनाइएको छ। पिपुल इन निडले रसुवामा पहिलो चरणमा 140 थान गैर खाद्य सामग्री 140 थान मर्यादा सामग्री र 27 वटा टेन्ट उपलब्ध गराएको छ। मर्सी कर्प्सले नुवाकोटका लागि 200 थान गैर खाद्य राहत सामग्री मौजदातमा राखेको जनाएको छ। यसैबीच रसुवाका बाढ़ी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले शुरू गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम संकलन हुने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार गैरातीसम्म प्रधानमन्त्री राहत कोषमा 4,38,08,52,252 रूपियाँ जम्मा भइसकेको छ। गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ 4 करोड़ रूपियाँ प्रदान गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकारले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 3 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ उपलब्ध गराउने निर्णय गरेको छ। नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,29,15,000 सहयोग हस्तान्तरण गरिएको छ। हिजै अर्थमन्त्री स्वर्णिम वाग्लेलाई एमएडब्ल्यू ग्रुपबाट परिसंघका पूर्व अध्यक्ष विष्णु कुमार अग्रवालले 1,11,00,000 परिसंघ गवर्निङ काउन्सिलका सदस्य एवं उद्योगी विजय कुमार शाहले 1 करोड़को चेक हस्तान्तरण गर्नुभयो। त्यस्तै जावलाखेल डिस्टिलरीबाट 1 करोड़, हिमालय डिस्टिलरीबाट 1 करोड़, हिमालयन बुलियन कम्पनीबाट 1 करोड़ र 1,01,00,000 हस्तान्तरण गरिएको परिसंघका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो। चौधरी ग्रुप र नबिल ब्याङ्कबाट 15 करोड़ बढ़ीको सहयोग प्रदान भएको छ भने नेपाल आदर्श निर्माण कम्पनीबाट 10,00,000 सहयोगको प्रतिबद्धता आएको नेपाल उद्योग परिसंघले विज्ञप्ति मार्फत जनाएको छ। परिसंघका अनुसार गुड होम प्रडक्ट बाट रु 2,21,000, ब्रिटिश कलर इण्डस्ट्रीजबाट 2,10,000, लाङटाङ री ट्रेकिङबाट 1,12,000, कास ट्रेडिङबाट 1,11,111, सिल्भर लाइनिङबाट 1,11,111, ग्लोबल प्रालीबाट 50,000 आर्थिक सहयोग प्रदान भएको छ। यसअघि परिसंघको समन्वयमा गोर्खा ब्रुअरीले 10 करोड़ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढ़ी पीड़ितका नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गरेको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढ़ी प्रभावित बाल बालिकालाई गैर कानूनी रूपमा ओसार पसार नगर्न आग्रह गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण धुन्चेमा अलपत्र यात्रुलाई स्थल मार्गबाट पनि उद्धार गर्न शुरूआत गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाण्डु उपत्यका ल्याउने व्यवस्था मिलाएको हो। भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानक बाढ़ीका कारण अवरूद्ध भएको रसुवाको सड़क सञ्जाल पुनः सञ्चालनमा आएको छ। बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग पनि सञ्चालनमा आएको छ। यसै गरी बाढ़ीका कारण अवरूद्ध मुगलिन काठमाण्डु सड़क खण्ड पनि आज बिहानदेखि सञ्चालनमा आएको छ। चिनिया राष्ट्रपति सी जिनपिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउनु भएको छ। आफ्नो सन्देशमा चिनिया राष्ट्रपति सीले चीन र नेपाल बीचको खेरुङ र सुवा सीमानाका क्षेत्रमा हालै गम्भीर विपदा आएको, जसले ठूलो जनधनको क्षति पुर्याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको उल्लेख गर्नुहुँदै यसबाट नेपाल र नेपाली जनतालाई परेको पीड़ाले आफूलाई दुखी बनाएको उल्लेख गर्नुभएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ। र अब अन्तर्राष्ट्रिय समाचार। नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा आज निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय राजकुमार हाकोन स्वतः नर्वेको नयाँ राजा बन्नु भएको दरबारले जनाएको छ। शाही दरबारका अनुसार राजा हेराल्ड अगस्त 17 देखि हेमोलिटिक एनिमियाको उपचारमा हुनुहुन्थ्यो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा, युवराज हाकोन, युवरागी मेट्टे मेरिट सहित परिवारका सदस्य अस्पताल पुग्नु भएको थियो। राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।